लैङ्गिक हिंसा न्यूनीकरणका लागि संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष, नर्वेजियन सरकार र संसारिका समूहको सहयोगमा डिजिटल ब्रोडकास्ट इनिसिएटिभ इक्वल एक्सेस सङ्घको सहकार्य रेडियो कार्यक्रम समता.
नमस्कार, रेडियो कार्यक्रम समतामा हार्दिक स्वागत गर्दछौ. म भगीरथ
र म तृप्ति.
हिंसाको कुनै लिङ्ग हुँदैन, तर लिङ्गकै आधारमा कोहीमाथि कसैले विभेद गर्छ भने त्यसैलाई हामी लैङ्गिक हिंसा भनेर बुझ्दछौ. यो जो कोहीबाट जो कसैमाथि पनि हुन सक्छ, अर्थात् पुरुषबाट महिलामाथि, महिलाबाट पुरुषमाथि, वा पुरुषबाट पुरुषमाथि नै, वा महिलाबाट महिलामाथि नै, या जो कोहीबाट लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायमाथि पनि यो हुन सक्छ.
त्यसैले तपाईँ हाम्रो समाजको सतहमा देखिएका जुन कुनै लिङ्गको व्यक्ति वा पात्र त लैङ्गिक हिंसाका पर्दामा देखिएका पात्र मात्र हुन्, तर कारक तत्त्व भने तपाईँ हाम्रै सामाजिकीकरणको गलत अभ्यास नै हो. त्यसैले जबसम्म तपाईँ हाम्रो गलत सामाजिक अभ्यासलाई सकारात्मक सामाजिक अभ्यासतर्फ परिवर्तन गरिन्न, तबसम्म लैङ्गिक हिंसामुक्त समाज बनाउन सकिन्न. यही लैङ्गिक हिंसामुक्त समाज बनाउने अभियानमा एउटा खुट्किलो हो रेडियो कार्यक्रम समता.
समाजमा विद्यमान लैङ्गिक विभेद न्यूनीकरण गरी समानतामूलक समाज निर्माणमा सहयोग पुर्याउने उद्देश्यका साथ सुरु गरिएको यो कार्यक्रमले हानिकारक अभ्यास र सामाजिक मूल्य मान्यताको आडमा तपाईँ हामी बीच हुँदै आएको असमान व्यवहार न्यूनीकरणका लागि सशक्त सञ्चार अभियानको भूमिका निर्वाह गर्ने विश्वास लिएका छौँ. बैतडीबाट रेडियो निङ्लासेनी र अछामबाट रेडियो सोसाइटीले साप्ताहिक रूपमा आलोपालो उत्पादन गर्ने यो कार्यक्रम समता तपाईँले सुदूरपश्चिम प्रदेशका बैतडी, बझाङ, अछाम र बाजुराका 10 स्वतन्त्र एफएम रेडियोहरूबाट यसै समयमा सुन्न सक्नुहुन्छ.
कार्यक्रम समताको तेस्रो चरणको पहिलो भागमा आज हामी लैङ्गिक विभेद र हिंसाको संरचनाको विषयमा छलफल गर्दैछौ. यसभित्र लैङ्गिक विभेदका विभिन्न स्वरूप र अवस्थाका बारेमा बैतडीवासीको अनुभव समेटिएको रिपोर्ट.
बुहारीले जे पनि गर्नुपर्छ, सहनुपर्छ भन्ने गाली बेजिता गर्ने, कुट्ने पिट्ने केही सहन नसकेर यहाँ कोठा गरेर बसिरहेछु. सासु ससुरा बुढा कुट्ने पिट्ने, अनि सासु ससुरा पनि छोराको सपोर्ट गर्ने.
समानतामूलक समाज निर्माणका बारेमा अछामवासीको बुझाइ.
लैङ्गिक विभेद न्यूनीकरणका सवालमा बझाङकी महिला अधिकार कर्मी सीता सिंहसँग गरिएको कुराकानी.
लैङ्गिक हिंसाको कारक तत्त्व, त्यसको प्रभाव र परिणाम, अनि हिंसा पीडितको न्यायका लागि उपलब्ध व्यवस्था र संरचनाहरूका बारेमा महिला कानून र विकास मञ्च FWLD कार्यकारी निर्देशक सबिन श्रेष्ठसँगको कुराकानी.
अनि लैङ्गिक हिंसा विरुद्धको मेरो पालिका स्तम्भमा बाजुराको बडीमालिका नगरपालिकाका प्रमुख बडुवालसँगको कुराकानी प्रस्तुत गर्नेछौँ.
यो सँगै लैङ्गिक हिंसा विरुद्धको सन्देशमूलक गीत र उपयोगी जानकारीहरू त छँदैछन्. अबको करिब आधा घण्टा हामी सँगै रहनुहोला है.
हे आन्दोलन गर्छु म लैङ्गिक हिंसा विरुद्ध अभियान, गाउँ गाउँमा लान्छु म लैङ्गिक हिंसा विरुद्ध अभियान, गाउँ गाउँमा लान्छु म. हे हिंसा बढी भइरहेछ तमासा, भइरहेछ तमासा, कम गर्नलाई लागिरहेछ समता. आन्दोलन गर्छु म लैङ्गिक हिंसा विरुद्ध अभियान, गाउँ गाउँमा लान्छु म लैङ्गिक हिंसा विरुद्ध अभियान, गाउँ गाउँमा लान्छु म. ए हिंसा सबै सहेर नबसौँ, सहेर नबसौँ, अन्त्य गर्न अभियानमा जुटौँ, आन्दोलन गर्छु म.
लैङ्गिक हिंसा न्यूनीकरण र रेडियो कार्यक्रम समताको सन्दर्भ जोडेर सन्देशमूलक गीत रचना गर्नुभएकोमा बैतडीको दशरथचन्द नगरपालिकाकी कल्पना राणा छेत्रीलाई धेरै धन्यवाद दिँदै यही गीतबाटै आजको विषयवस्तुमा प्रवेश गरौं. अगाडि पनि हामीले प्रसंग कोट्यायौं, लैङ्गिक हिंसा भनेको लिङ्गका आधारमा एकले अर्कामाथि गर्ने गलत व्यवहार नै हो.
श्रोता, यही तथ्यलाई मनन गरेर एकपटक तपाईँ हाम्रो गाउँ बस्ती र समाज निहालौं त. के पाउँछौ हामी? कोही महिलाबाट पीडित होलान्, कोही पुरुषबाट, अनि कोही अरू कोहीबाट। हाम्रो आफ्नै समाज नियाल्ने हो भने पीडाले लिङ्ग छुट्याउँदैन। त्यसैले समस्या लिङ्गमा भन्दा पनि तपाईँ हाम्रो सामाजिकीकरण हो, हुर्काई बढाई हो। यही गलत हुर्काई बढाईको परिणाम तपाईँ हामी र हाम्रो समाजले भोग्दै आएको छ। कस्तो छ त लैङ्गिक हिंसाको स्वरूप, अवस्था र प्रभाव? बैतडी र बाजुराका केही स्थानीयवासीको अनुभव समिति सहकर्मी तृप्ति शाहीले तयार पार्नु भएको एक रिपोर्ट अबको पालोमा।
बैतडी जिल्लाको दशरथचन्द नगरपालिकाकी माया धामी घरेलु हिंसाबाट पीडित महिला हुन्। वर्षौंदेखि श्रीमान र घरका अन्य सदस्यको गाली गलोच र कुटपिट उहाँले सहनु पर्यो। अन्त्यमा पारिवारिक मेलमिलाप असम्भव देखेपछि दुई सन्तानलाई साथमा लिएर उहाँ परिवारसँग अलग्गिनु पर्यो। एक्लै संघर्ष गरेर आफ्ना सन्तानको उज्जवल भविष्यका लागि दिनरात मेहनत गर्नु उहाँलाई सजिलो भने पक्कै थिएन।
अनि सासु ससुरा पनि छोराकै सपोर्ट गर्ने, अनि जे गरे पनि सहनै पर्छ, बुहारीले त्यो जे पनि गर्नुपर्छ सहनु पर्छ भन्ने गाली बेजिता गर्ने, त्यही सहनु पर्ने, अनि हाँड्ने कुड्ने पिड्ने सबै थोक गर्ने, अब त्यही सहँदा सहँदै यहाँसम्म पुगे। अब केही सहन नसकेर यहाँ कोठा गरेर बसिरहेको छु, यति दुःख गरेर छोराछोरी पालिरहेको छु।
सदियौँदेखि समाजमा जरा गाडेर बसेको प्रतिसत्तात्मक संरचनामा महिलाहरू कम शक्तिशाली वर्गका रूपमा पर्छन्। छोरी भएकै कारण शिक्षाबाट वञ्चित हुनु, पैतृक सम्पत्तिमा अधिकार नहुनु र आर्थिक रूपमा सशक्त नभएका कारण महिलाहरूले अझै पनि लैङ्गिक विभेद खेपिरहेका छन्। सुदूरपश्चिममा विवाहपछि हिंसामा पर्ने महिलाको संख्या धेरै छ। श्रीमान श्रीमतीको सामान्य झगडामा पनि श्रीमानले हात उठाइहाल्ने, कुट्ने पिट्ने जस्ता हिंसात्मक व्यवहार महिलाले सहँदै आएका छन्। बाजुराकी एक महिलाको पीडा,
बाहिर बाहिर हिँड्ने होइन भनेको काम नगर्ने, मैले सहेर बस्दा बसेको यो अब बस्दा बस्दै नै हुन्छ तनाव बसेर त्यो हान्ने गाली गलोज गर्ने होइन, म लगायत मेरो माइतीलाई पनि धेरै तनाव गर्न लाग्यो। अनि त्यही भएर मलाई बरु योसँग बस्नुभन्दा म अलगै बस्न चाहन्छु सोचे, मलाई उसँग झ्याउ झ्याउ किचकिच गरेर बस्नुभन्दा होइन एक्लो जिन्दगी सही छ मलाई अहिले।
यी त प्रतिनिधि आवाजहरू हुन्। आर्थिक वर्ष 2074-75 मात्र शारीरिक यातना, मानसिक यातना, यौनजन्य र आर्थिक यातना सम्बन्धी हिंसाका 98 उजुरी जिल्ला प्रहरी कार्यालय बैतडीमा परेका छन्। महिलाहरू हरेक दिन यस प्रकारका हिंसामा पर्ने गरे तापनि थोरै महिला मात्र उजुरीका लागि आउने गरेका बताउनुहुन्छ। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक जिल्ली नारायण पाण्डेय,
महिलाहरू हिंसामा पर्नु भएको छ नै, यो पहिलेदेखि नै प्रहरीकोमा आउने गरेका भएर ठुलो मात्रामा त प्रहरीमा आउनुहुन्छ र केही मात्रामा स्थानीय निकायमा पनि अहिले न्यायिक समिति भन्ने छ त्यहाँ पनि जानुहुन्छ र आइसकेपछि छलफल हुन्छ र धेरै मिल्नै खोज्नुहुन्छ अन्तिममा फेरि, किन त कानुनी उपचारकै लागि मुद्दै चलाएर भन्दा पनि छलफल होस्, उसले गल्ती रियलाइज गरोस् भन्ने पक्षमा हुनुहुन्छ।
देशको संघीय प्रणालीसँगै पछिल्लो समय लैङ्गिक हिंसामा परेका महिलाहरू न्यायका लागि प्रहरी कार्यालयसँगै जिल्ला अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी, महिला सुरक्षित आवास गृह सेफ हाउस र स्थानीय सरकारका न्यायिक समितिमा पनि जाने गरेका छन्। हिंसा प्रभावित केहीले यी निकायमा उजुरी गरे तापनि अन्तमा मिलेर घर फर्किने गर्दछन्। कानूनी उपचार खोज्नुको साटो मिलापत्रको बाटो किन रोज्छन् महिला? बैतडीको दशरथ नगरपालिकाकी उपप्रमुख एवं न्यायिक समिति संयोजक मीना चन्द यस्तो भन्नुहुन्छ,
पुरुषले हिंसा गरेको हुन्छ आफ्नो घरभित्र, अनि त्यो हिंसा पहिला त महिलाले बाहिर ल्याउनै खोज्दैन, बाहिर आइसक्यो भने अनि त्यसपछि फेरि त्यही घरमा गएर फेरि बस्नुपर्ने हुन्छ त्यही परिवारसँग त्यही श्रीमानसँग, अनि त्यसले गर्दाखेरि अब श्रीमानले पनि होइन मलाई त्यहाँ झिकाएर मलाई के गर्यो त तिमीले भन्ने खालको चाहिँ त्यो चाहिँ पछि एक किसिमको हिंसा चाहिँ हुन्छ उहाँलाई, त्यो अब सुन्नमा चाहिँ धेरै ठाउँमा आउँछ त्यस्तो। अब एउटा न्यायिक समितिबाट भएको जुन मेलापत्र हुन्छ त्यसबाट मात्रै नभएर अहिलेसम्म भनौँ न प्रहरी प्रशासनबाट पनि अब मुद्दा खेपेर गएका दिदी बहिनीहरू हुनुहुन्छ उहाँहरूमाथि पनि त्यो किसिमले चाहिँ हिंसा चाहिँ हुन्छ। त्यो कारण भनेको अब पुरुषले पनि अब त्यो हिंसा गरेको हो मैले भनेर त्यो स्वीकार्न नसकेको अवस्था, मैले हिंसा महिलालाई हिंसा गरेकै हो र अब चाहिँ मैले मिलेर नै बस्नुपर्छ र महिलाले पनि म जत्तिकै अधिकार छ उसको पनि भनेर त्यो एउटा चाहिँ स्वीकार्न नसकेको अवस्था भएको हुनाले उसले चाहिँ आफ्नो एउटा त्यो पुरानो पितृसत्तात्मक सोच अहिलेसम्म रहिरहेको हुनाले त्यो चाहिँ अब पुरुष उसले सहज तरिकाले चाहिँ आफूलाई मैले चाहिँ यो हिंसा नै गरेको भन्ने चाहिँ उसले चाहिँ स्वीकार्दैन।
महिलामाथिको हिंसा समाजको त्यो अपराध हो जसले हामीलाई मानव भएर बाँच्न पाउने अधिकारबाट वञ्चित गरेको छ। महिला भएकै आधारमा मानव अधिकारको उपयोगमा गरिने विभेद, सुरक्षित एवं सम्मानजनक तरिकाले बाँच्न पाउने अधिकारको हनन, शारीरिक एवं मानसिक रूपमा दिइने पीडा जस्ता कार्यलाई कानूनले दण्डनीय मानेको छ। कानूनले दण्डनीय मानेका यस्ता कार्यहरू नगरी नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकार स्थापित गराउनु सबैको दायित्व हो। यति बेला हामी रेडियो कार्यक्रम समता सुनिरहेका छौ। भर्खरै सुनेको बैतडी र बाजुरावासीको आवाज समेटिएको रिपोर्टबाट तपाईँ हाम्रो समाजको तस्विर प्रष्ट हुन्छ।
यसलाई अझ स्पष्ट पारौं, तपाई हाम्रा हजुरबुवा हजुरआमाको पालामा छोरीले जे भए पनि सहनुपर्छ, बोल्नु हुँदैन भनेर दबाइयो। फलस्वरूप जस्तोसुकै शारीरिक मानसिक यातना भोग्दा पनि तपाई हाम्री हजुरआमा कहिले बोल्नु भएन। तपाईँ हाम्रा बाबाआमाको पालामा छोरीले पढ्नु हुँदैन, अर्काको घर जाने जात हो भनेर हेला गरियो। यही कारण तपाईँ हाम्रा आमा जस्तै कति आमाहरूले विद्यालय टेक्नै पाउनु भएन। तपाईँ हामीमध्ये कतिपयलाई अहिले पनि छोरी भएर यो गर्नुहुन्न त्यो गर्नुहुन्न भनेर अदृश्य घेराबन्दीमा पार्ने गरिन्छ, जसले एउटा महिलामा म पनि केही गर्छु वा गर्न सक्छु भन्ने भाव नै पैदा हुन पाउँदैन, जसको परिणाम धेरै छोरीचेलीहरू अझै पनि सपना देख्न हिचकिचाउँछन्, आफ्नो जीवनको उद्देश्यका बारेमा अन्यलमा छन्। हामी यही अन्यलता चिर्ने अभियानमा छौं र यसको सुरुवात तपाईँ हामीले तपाईँ हाम्रै घरभित्रबाटै गर्नुपर्छ। कसरी त? रेडियो सोसाइटी अछामका पत्रकार पूजा साईले अछामवासीलाई सोध्नु भएको छ। अबको पालोमा अछामवासीका प्रतिनिधिमूलक विचार सुनौ।
मेरो नाम सेते डोली, दलित समुदायको मान्छे हुँ। मेरो घर मुगसिन नगरपालिका 13 बस्ती हो। छोरालाई मात्रै हामी राम्रो दीक्षा दिने, राम्रो शिक्षा दिने, राम्रो कुरा भन्ने, छोरीले हामी नकारात्मक हिसाबले सोच्ने, हामी त्यो भन्दा छोरीलाई पनि राम्रो शिक्षा दियो भने चाहिँ छोरा नै छोरी हुन् भन्ने मेरो सोच छ। तर मैले छोरीको लागि लगानीको लागि कुनै खर्चको लागि कुनै कन्जुसा गरेको पनि छैन।
नमस्ते, मेरो नाम मनकला नेउपाने, म अल्पकालीन सुरक्षित आवास गिरा सेफमको प्रमुख र लैङ्गिक समतामूलक समाजको निर्माण का लागि म लैङ्गिक हिंसामा परेका वा घरेलु हिंसाबाट पीड़ित भएका महिला र बालबालिकाका लागि न्याय दिलाउनमा पहल गर्छु।
म पूर्ण विष्ट, मंगलसेन नगरपालिका वार्ड नम्बर 3। सबैभन्दा ठूलो कुरो त कुनै एउटा व्यक्तिले सर्वप्रथम आफ्नो घरबाट लैङ्गिक विभेदको कुराहरू गर्नु भएन, जस्तै छोरा र छोरीमा भेदभाव, अब जस्तै शिक्षाको कुराहरूमा भयो, सामाजिक विकासमा सहभागिताको कुराहरूमा भयो, समानता हुनुपर्छ भन्ने मेरो धारणा चाहिँ सहित हामीले हाम्रो घरमा व्यावहारिक रूपमा लागू गरिरहेको छौँ।
नमस्कार, मेरो नाम चाहिँ बसन्ती विष्ट, घर कमलजा नगरपालिका वडा नम्बर 10, म विद्यालयको शिक्षक। लैङ्गिक समानताको लागि मेरो भूमिका मेरो समाजमा मेरो विद्यालयमा महिला पुरुष समान हुनुपर्छ। क्लासमा पनि स्टुडेन्टहरू बस्ने क्रममा त्यहाँ पनि विभेद देखिन्छ, त्यसमा पनि समानता हुनुपर्छ भन्ने मान्यता राख्दै अनि मेरो भूमिका पनि समानता हुनुपर्छ भन्ने भूमिका रहनेछ।
म बालकृष्ण ढुङ्गाना, मेरो घर मंगलसेन नगरपालिका वडा नम्बर 5, म अहिले वडा नम्बर 3 वडा सचिव। लैङ्गिक समानतालाई समाधान गर्नको लागि त आफ्नो घरबाटै सुरुवात, आफ्ना छोराछोरीहरूलाई समान व्यवहार गरेर, आफ्नो परिवारलाई दिदीबहिनीहरूलाई समान व्यवहार गरेर नै त्यसलाई अगाडि बढाउन सकिन्छ।
हो, अछामवासीले भने जस्तै सबैले आफ्नो ठाउँबाट महिला र पुरुषलाई समान व्यवहार गर्ने हो भने लैङ्गिक विभेद पक्कै कम हुन्छ। यसको लागि सुरुवात आफैबाट गर्नुपर्छ। समानतामूलक समाज निर्माणको लागि आफ्नो भूमिका सबैले निभाउन जरुरी देखिन्छ। हाम्रो भूमिका हामीले कसरी खोज्ने अनि समानतामूलक समाज निर्माणको अभियानमा हामीले आफूलाई कसरी अगाडि बढाउने सल्लाह दिँदै हुनुहुन्छ सुरक्षित आवास गृह बझाङमा कार्यरत अधिकार कर्मी सीता सिंह। कुराकानीमा हुनुहुन्छ रेडियो साइपाल बझाङका पत्रकार रिदम सिंह।
महिला र पुरुषमा दुई किसिमले भिन्नता छ, होइन? अब एउटा प्राकृतिक भिन्नता र अर्को सामाजिक भिन्नता भन्ने छ। जुन प्राकृतिक विभेद छ, यो प्राकृतिक विभेद चाहिँ हामी अन्त्य गर्न सक्दैनौ। जुन सामाजिक विभेद छ त्यसलाई नै लैङ्गिक विभेद भनेर भन्ने गरिरहेछन् अहिले।
लैङ्गिक हिंसा र महिला हिंसामा के भिन्नता पाउनुहुन्छ?
अब महिला हिंसा भनेको महिला माथिमा मात्रै गरिने हिंसालाई चाहिँ महिला हिंसा भनेर भनिन्छ। महिला पुरुष वृद्ध वृद्धा जुनसुकैलाई पनि हुने हिंसालाई चाहिँ हामी लैङ्गिक हिंसा भनेर बुझ्ने गरिन्छ।
लैङ्गिक हिंसा महिलामाथि नै बढी जसो हुने गर्छन्, यस्तो किन होला?
अब अहिलेको हाम्रो तुलनामा हेर्ने हो भने शक्ति सम्पन्न पनि पुरुष नै हुन्छ र आर्थिक रूपले सम्पन्न पनि पुरुष नै हुन्छ, त्यसैले पुरुषमा कम भएको देखिन्छ। निर्णय गर्नमा पनि महिलाले गरेको निर्णयलाई मान्ने नमान्ने, कानून बने तापनि व्यवहारमा लागू भएको छैन, अनि ती कानूनमा पनि अब कहिलेकाहीँ चाहिँ विभेदकारी कानूनहरू पनि देखिन्छन् होइन। अनि त्यो भएको हुँदाखेरि अब महिलालाई पहिलादेखि नै शक्ति पनि नभएको र आर्थिक रूपमा पनि सम्पन्न नभएको कारणले गर्दा उहाँहरूमा धेरै हिंसा हुने गरिरहेको छ। यसै विभेदका कारणले गर्दाखेरि हाम्रो देश नेपाल पछाडि पनि परेको छ र हामी गरिबी पनि भएका छौँ। अब महिलालाई हिंसा गरिसकेपछि उहाँले चाहिँ कसरी म माथि हिंसा भएको छ र म हिंसामा परेको छु, अनि मैले कुन निकायमा जाने र मैले के गर्दा मेरो हिंसा कम हुन्छ भन्ने बुझेका पनि हुँदैनन्। र पहिलादेखि नै महिलाले सही आइराखेको हुँदाखेरि सहँदै आएको र आफूलाई चाहिँ हिंसा भयो भनेर महसुस पनि नगरेको र म हिंसामा परेको छु भनेर उहाँलाई आभास पनि नभएको हुँदाखेरि चाहिँ यसलाई सामान्य रूपमा मानिरहेको छ कि जस्तो लाग्छ मेरो बुझाइमा।
लैङ्गिक विभेदका कारण महिला र पुरुषमा पार्ने असरहरू के हुन सक्छन्? त्यसो भए
हाम्रै घरमा पनि एउटा छोरा छ एउटा छोरी छ भने अब छोरालाई राम्रो पठन पाठन गर्यौँ भन्यो भने त्यो बच्चा चाहिँ सानैदेखि चाहिँ राम्रै हुँदै हुर्केर जान्छ र भविष्य पनि राम्रो हुन्छ। छोरी अर्काको घरमा जाने हो, अब यसलाई मैले हेरेर के गर्नु छ, लेखाएर के गर्नु छ, पढाएर के गर्नु छ भनेर शिक्षामा पनि विभेद गर्यौँ, स्वास्थ्यमा पनि विभेद गर्यौँ, खानेकुरामा पनि विभेद गर्यौँ भन्यो भने अब उसको मन चाहे म भनेको छोरी रहेछौ अर्काको घरमा जाने जात त रहेछन् त, उसको मनमा पनि अर्काकै घरमा जाने जाने भन्ने आउँछ होइन। उसलाई अनि अब पढ्न लेख्नदेखि लिएर अब रोजगारीका अवसरहरूमा पनि एकदम न्यून हुन्छ। एउटा घर परिवार चलाउनका लागि लोग्ने मात्रै बलियो भएर पनि हुँदैन र महिला मात्रै बलियो भएर पनि हुँदैन। समान विकासका लागि अनि समान सम्मानका लागि अनि हिंसा नहुनका लागि अनि घर परिवारदेखि लिएर समाज राष्ट्र नै चलाउनको लागि चाहिँ महिला पुरुष दुवै बराबरी हुनै पर्छ र एक अर्काको सम्मान गर्नै पर्छ भन्ने दुवैले बुझेन भने अहिले पनि हामी पछाडि छौँ र अझै पनि हामी पछाडि नै पढिराख्नेछौँ।
महिला हिंसा रोकथामका लागि को जिम्मेवार हुन्छ?
सबैभन्दा पहिला महिलाले नै म माथि हिंसा भएको छ कि छैन भन्ने चाहिँ उहाँले छुट्याउन सक्नु पर्यो, हामीले छुट्याउन सक्नु पर्यो। त्यसपछि हामीले एक्सनका कुराहरू उजुरीका कुराहरू आउँछन् होइन। एकचोटि हिंसा भइसकेपछि त्यो न्याय दिने ठाउँ चाहिँ हामीले एक्सन लग्यौँ भन्यो भने भोलि चाहिँ त्यो हिंसा रोकिन्छ।
हो, अधिकारकर्मी एवं महिला सुरक्षित आवास गृह सेफ हाउस बझाङमा कार्यरत सीता सिंहले भन्नुभए जस्तै पितृसत्तात्मक सामाजिक संरचना नै लैङ्गिक हिंसाको मूल कारण हो। अनि ममाथि हिंसा भइरहेको छ भन्ने कुरा अनुभूत नहुन पनि हिंसाको निरन्तरताको अर्को कारक तत्व हो। त्यसैले हिंसा नगरौं, हिंसा नसहौं र हिंसा भए त्यस विरुद्ध बोल्ने गरौं।
हो, हामी हिंसा विरुद्ध बोल्ने गर्यौं भने हामीलाई साथ दिने हातहरू पनि अवश्य बढ्नेछन्। यसै भन्दै हुनुहुन्छ महिला कानून र विकास मञ्च FWLG का कार्यकारी निर्देशक सबिन श्रेष्ठ।
कैद सजाय, जरिवाना, क्षतिपूर्ति लगायतका जुन चाहिँ न्यायिक चाहिँ प्रक्रिया गर्ने अधिकार छ त्यसले गर्दाखेरि लैङ्गिक हिंसाको मुद्दामा न्यायको लागि जाने उपयुक्त निकाय चाहिँ जिल्ला अदालत हो। तर जिल्ला अदालत जाँदाखेरि पनि लैङ्गिक हिंसाका अधिकांश हिंसाहरू चाहिँ के छ भन्दाखेरि सरकारवादी मुद्दा हो र सरकारवादी मुद्दामा चाहिँ सरकारले नै यो मुद्दा चाहिँ लडिदिने हुन्छ र यसको लागि चाहिँ व्यक्ति पीड़ित पक्ष आफै जिल्ला अदालत नगइकन यो चाहिँ त्यो प्रत्येक हिंसामा फरक फरक हदम्याद हुन्छ। त्यो कानूनले तोकेको म्यादभित्र चाहिँ जाहेरी दरखास्त लिएर प्रहरी कार्यालयमा जानुपर्छ। लैङ्गिक हिंसाहरू सरकारवादी छन् त्यो चाहिँ जिल्ला प्रहरी कार्यालयमा जाहेरी दरखास्त दिएर सरकारी वकिलको कार्यालय मार्फत अभियोग पत्र दायर भएर जिल्ला अदालतमा मुद्दा अगाडि बढ्छ भने घरेलु हिंसाका मुद्दाहरू भनेको व्यक्तिवादी फौजदारी मुद्दा हुन् त्यो बाहेक चाहिँ तपाईँको चाहिँ यो यौनजन्य दुर्व्यवहारको मुद्दाहरू जुन छ त्यो व्यक्तिवादी फौजदारी मुद्दा हुन्, कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार पनि व्यक्तिवादी फौजदारी मुद्दा हुन् होइन, गाली बेजेतीवाला जुन चाहिँ अपमानजनक व्यवहारको प्रावधानहरू छ त्यो पनि व्यक्तिवादी फौजदारी मुद्दा हुन्, त्यो बाहेकको चाहिँ तपाईँको जबरजस्ती गर्ने होइन, मानव बेचबिखन, बोक्सीको आरोपमा हुने यातना, भेदभाव र यो जुन महिनावारीको सम्बन्धी अहिले जुन व्यवस्था आएको छ यो लगायतका सम्पूर्ण अन्य व्यवस्थाहरू चाहिँ सरकारवादी फौजदारी मुद्दा हुन्। त्यसले गर्दाखेरि यसमा चाहिँ जिल्ला अदालतमा मुद्दा जान्छ तर प्रक्रियामा व्यक्तिवादी छ भने पीड़ित आफै जिल्ला अदालतमा उजुरी लिएर जानु पर्यो भने, सरकारवादी छ भने चाहिँ जाहेरी लिएर तपाईँ जिल्ला प्रहरी कार्यालयमा जानुपर्ने हुन्छ। स्थानीय तहको उपप्रमुख वा उपाध्यक्षको संयोजकत्वमा न्यायिक समिति भन्ने संरचना खड़ा गरेको छ। स्थानीय न्यायिक समितिसँगको मुद्दाहरू भनेको त्यो चाहिँ देवानी प्रकृतिका मुद्दाहरू, सानातिना विवादहरू चाहिँ स्थानीय न्यायिक समितिमा जाने मुद्दाहरू हुन्। तर त्यसका साथसाथै केही फौजदारी मुद्दाहरू पनि स्थानीय न्यायिक समितिमा जान्छ र स्थानीय न्यायिक समितिमा जाने मुद्दामा चाहिँ एक वर्षभन्दा कम कैद सजाय हुने मुद्दामा चाहिँ स्थानीय न्यायिक समितिले हेर्न पाउने भन्ने छ। तर त्यस्तो मुद्दामा पनि न्यायिक समितिले चाहिँ दण्ड कैद सजाय गर्न सक्दैन, मेलमिलापको लागि पहल गर्न सक्छ। मुद्दाको अन्तिम टुङ्गो लाग्नलाई पक्कै पनि टाइम लाग्छ। तर अहिले हामीले नयाँ व्यवस्था के पनि लिएर आएको छौँ भन्दाखेरि चाहिँ अन्तरिम राहतको व्यवस्थाहरू लिएर आएको छौँ। त्यसले गर्दाखेरि चाहिँ क्षतिपूर्ति पछि पाउने भए पनि तत्कालको लागि चाहिँ औषधि उपचार लगायत होइन, जुन तत्काल अब बस्ने ठाउँ पनि छैन भने त्यसको लागि अन्तरिम राहतहरू पनि माग्न सक्ने भन्ने कानुनी व्यवस्था छ। यो व्यवस्थाको बारेमा जानकारी पनि हुनु पर्यो, व्यवस्था माग्नु पनि पर्यो, यसको उपयोग पनि गर्न सक्छन्। त्यसले गर्दाखेरि जुन यसको चाहिँ कानूनले केही कुराहरू चाहिँ दिएको छ, नभए अहिले चाहिँ हाम्रो चाहिँ इन्टरनेटमा गयो भने नेपालमा के कानूनी व्यवस्था छ के छ होइन, मोबाइल एप्सहरू बनेको छन् होइन, मेरो अधिकार भन्ने यस्तो मोबाइल एप्सहरू छन्, सो त्यसको माग्नु पनि पर्यो। तर के भन्दाखेरि चाहिँ व्यक्तिहरू आफू पनि सशक्त हुनु पर्यो, मेरो अधिकार के छ भनेर आफूले पनि खोज्ने जान्ने र कहाँनिर अधिकार पाइन्छ भन्ने कुरामा चाहिँ आफ पनि लाग्न पर्यो। किन भन्दाखेरि सधैँ अरूले गरेर मात्रै हुँदैन, आफ्नै जान्यो र आफूले नै बुझ्यो भने त्यो चाहिँ आफ्नै लागि धेरै लाभदायक हुन्छ जस्तो लाग्छ।
महिला कानून र विकास मञ्च एफडब्ल्यूएलडीका कार्यकारी निर्देशक सबिन श्रेष्ठले भन्नुभए जस्तै हिंसा भइहालेको खण्डमा प्रहरी अधिकारकर्मी अदालतबाट पनि सुनवाई हुन्छ। अहिले त स्थानीय पालिकाहरूमा न्यायिक समिति नै सक्रिय छ, अन्य विभिन्न सामाजिक संघ संस्था र संयन्त्रहरूले समेत मदत गर्छन्। त्यसैले हिंसाका विरूद्धमा आवाज उठाउ।
स्थानीय संयन्त्रकै कुरा गर्दा बदलिएको राजनैतिक संरचना अनुसार तपाईँ हाम्रो घर छेउमै भएका पालिका पनि एउटा महत्वपूर्ण र हाम्रो पहुँच हुन सक्ने संयन्त्र हो र यसका पदाधिकारीहरूलाई पनि हिंसा न्यूनीकरण गर्ने र हिंसा भएमा पीड़ितको न्यायका निम्ति पहल गर्ने अख्तियारी कानूनले दिएको छ। यो कुरालाई स्थानीय पालिकाहरूले के कति व्यवहारत कार्यान्वयनमा ल्याएका छन् त बाजुराको बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालसँग रेडियो बाजुरा बाजुराकी पत्रकार नन्दा थापाले गर्नुभएको कुराकानी अबको पालोमा।
लैंगिक हिंसा विरुद्ध मेरो पालिका।
म पदम बडुवाल, बडीमालिका नगरपालिकाको नगर प्रमुख। हामी जननिर्वाचित भइसकेपछि पहिलो कुरा त न्यायिक समिति सम्बन्धी एउटा चाहिँ कार्यविधि पास गरियो। यसमा न्यायिक समिति भनेकै अब यो लैंगिक हिंसाका बारेमा यो नगरपालिकामा भएका सबै सानातिना कुराहरूलाई मेलमिलापका आधारमा अगाडि बढ्नका लागि यो संस्था हो। न्यायिक समितिको इजलास बनाएका छौँ हामीले। इजलास बनाइसकेपछि धेरै मुद्दाहरू अब हामीले प्रक्रिया मार्फत कानूनी मार्फत अगाडि बढाउने किसिमको कुरा छ। बढी तपाईँको लैंगिक हिंसा कुरा गर्दाखेरि पुरुष र महिला बीचमा बढी हुने भएको हुनाले अलिकति महिलालाई सुशोषित गर्दै अगाडि लैजानुपर्छ भन्ने किसिमले हामीले महिला शाखाबाट निगरानी समूहहरू गठन गरेर आमा समूहहरू गठन गरेर हामीले छलफल गरेका छौँ। अहिले पछिल्लो चरणमा यसैको अंश छाउपडी प्रथाका विषयमा यो तिनटा गाविसले बनेको नगरपालिका हो। त्यसले गर्दाखेरि साबिकको बुढीगंगा गाविसमा छाउपडी गोठमुक्त बनेको छ र हामी जुगाडा गाविसमा एउटा वडा र मादरी गाविसमा एउटा वडा छाउपडी गोठमुक्त बनाउने अभियान पनि हामी सफल भएका छौँ। लैंगिक हिंसाभित्र अहिले बहुविवाहका कुराहरू छन्, बाल विवाहका कुराहरू पनि छन्, छिट्टै विवाह हुने प्रथा पनि छ, यसको पनि हामीले खोजी गरेका छौँ। यो कसरी भयो त भन्ने तरिकाले हामी अलिकति डाटा बेसमा अगाडि हिँड्दैछौँ र अहिलेको तपाईँको जो जन्मका आधारमा छोरीलाई सरकारी स्कूल पढाउने, छोरालाई चाहिँ बोर्डिङ पढाउने प्रथा पनि थियो। त्यसले गर्दाखेरि यो नगरपालिकामा त्यति धेरै त छैन, तर पनि हामी त्यसलाई पनि अब सरकारी स्कूलमै राम्रो कसरी गर्ने त्यहाँ अब गुणस्तरीय शिक्षाका लागि शिक्षक दरबन्दीदेखि लिएर ती कुराहरू पनि हामीले अगाडि बढाएका छौँ। जबसम्म तपाईँको यो हिंसा अन्त्य हुँदैन त्यही छोरीलाई तपाईँको नास्ता नदिएको अवस्था हो, छोरा हुँदाखेरि उसलाई नास्ता खुवाएको अवस्था हो, यसलाई पनि चिर्नका लागि हामीले छोरा र छोरी एकै हुन् भन्ने किसिमको भेदभाव अहिले गर्नु हुँदैन भनेर म आफू जति जति ठाउँमा कार्यक्रममा जान्छु यी कुराहरू उठाउँछु। महिलासँग उपपरौँ कार्यक्रम तर के हो भने अरू मेयरसँग बोल्न नआउन सक्ला तर आफ्ना समस्याहरू सबै बुझ्ला भनेर तपाईँको त्यसै महिलासँग उपपरौँ कार्यक्रमकै बजेट दिएर हामीले त्यो ढङ्गले अभियान चलाएका छौँ। तर नगरपालिकाले अहिले पनि हामीले कतिसम्म गरेका छौँ भन्नुहुन्छ भने बाल विवाह गरेको मान्छेलाई पनि कुनै किसिमको सेवा सुविधाका विषयमा अब त्यसलाई पनि अब उसलाई गाह्रो छ, यी कामहरू हामी काम गर्दै अगाडि बढेका छौँ। सुत्केरी भाँडो जस्ता कार्यक्रमहरू हिजो गत वर्षमा हामीले के भने अब श्रीमान नभएका महिलालाई बाख्रा दिने कार्यक्रम जस्ता कार्यक्रमहरू हाम्रो नगरपालिकाबाट 506 जना गर्भवती भएको अवस्था र मध्य सुरक्षित गर्भपतन तपाईँको 98 जनाले गरेको अवस्था 406 वटा बच्चा जन्मेको अवस्था तल्लो वर्गको महिलाको हो त्यसलाई चाहिँ यो कार्यक्रम मार्फत हामीले कुखुरा वितरण पनि गरेका छौँ। अहिले पनि प्रत्येक वडामा निम्न आय भएका तपाईँको 16, 17, 18 जनालाई दिने कार्यक्रम राखेका छौँ। यसो गर्दाखेरि के हो भने प्रत्यक्ष तल पुग्यो महिलाको कार्यक्रम, महिला केही काम पर्दाखेरि हामीसँग चाहिँ उपप्रमुख हुनुहुन्छ नि भन्ने किसिमको चाहिँ चिन्ने किसिमको अवसर त्यो चेतनाको विकास भएको छ र म आफू उदाहरणीय तरिकाले आफ्नो घरबाट पनि शुरूआत गर्नुपर्छ भन्ने हो। अब हामीले अर्कालाई अराउनु भन्दा पनि जो नेतृत्व गर्छ त्यसले आफूले शुरूआत गर्नुपर्छ भन्ने किसिमको लागेर हामी त्यो ढंगले गएका छौँ। लैंगिक हिंसामा पढेका महिलाका लागि पनि हामीले केही सहयोगहरू गरेका छौँ। यहाँ हामी सदरमुकामको नगरपालिका भावनाले यहाँ सेवा हाउस छ, सेवा हाउसलाई पनि हामीले के भने यहाँको कपडा व्यवस्थापन, खटिया व्यवस्थापन, त्यहाँभित्रको धेरै कुराहरू हामीले गरेका छौँ। यतिले मात्र पुग्दैन, फेरि पनि के हो भने छोरा र छोरी एकै हो भन्ने किसिमको बनाउनका लागि हामीले राज्यले अझ पनि तल्लो स्तरसम्म तपाईँको कानूनी कुरा बुझाउनुपर्छ, जनचेतना गर्नुपर्छ। न्याय भनेको के हो भने अब गाउँका दिदीबहिनीहरूले जस्तै मानौ पुरुषको पीडामा, घरेलु हिंसाको पीडामा, बहुविवाहमा, विभिन्न बाल विवाहमा अब गाउँका सबै दिदीबहिनीहरूले आमाहरूले बढीमालिका नगरपालिकामा एउटा चाहिँ न्यायिक समिति छ, न्यायिक समितिमा हुजुर दिन पाउनुहुन्छ। हामीलाई कुनै असर नहुने गरी हामीले चाहिँ न्याय दिन सक्छौ। यसमा म यसैबाट म आग्रह गर्न चाहन्छु सबै आमा दिदी बहिनीहरूले कसैले कर बल बहुविवाह दुःख कष्ट गर्छ भने नगरपालिकाको चाहिँ न्यायपालिकामा हुजुर दिन म यसैबाट आग्रह गर्न चाहन्छु।
लैंगिक हिंसा विरूद्ध मेरो पालिकामा आफ्ना पहल प्रयासहरू बताइदिनु भएकोमा बाजुराको बढीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालप्रति आभारी छौं। आशा गर्दछौ तपाईँको यो प्रयास हामी सबैका लागि एउटा उदाहरण र सिकाइ हुनेछ।
मेरो पनि सुन,
मेरो पनि सुन,
जसले महिलामाथि हिंसा गर्छ त्यो पुरुष होइन, सही अर्थमा पुरुष हुने हो भने महिलालाई सम्मान गर्न सिकौ।
मेरो घरमा त म माथि कुनै प्रकारको हिंसा छैन, तर यसको अर्थ यो होइन कि म अरूमाथि भइरहेको हिंसामा पनि चुप रहूं। हिंसा भइरहेको देखेर पनि चुप लाग्नु भनेको हिंसालाई बढावा दिनु हो, त्यसैले म त बोल्छु अनि तपाईँ नि।
महिलाको इच्छा विपरीत शारीरिक, सामाजिक, आर्थिक, मानसिक एवं यौनजन्य दुर्व्यवहार नै महिलामाथिको हिंसा हो।
अनि महिलामाथिको घरेलु हिंसामा संलग्न व्यक्तिलाई कानूनमा 3,000 देखि 25,000 रुपियाँसम्म जरिवाना, 6 महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ।
महिलामाथि कुनै पनि प्रकारका हिंसा नगरौं नगराउ, हिंसा भएमा चुप लागेर नबसौ, नजिकैको स्थानीय तह, प्रहरी वा राष्ट्रिय महिला आयोगमा उजुरी गरौं।
अब पनि हामी रेडियो कार्यक्रम समताको आजको भागको अन्त्यतिर आइपुगेका छौं। कार्यक्रम समतामा आज हामीले लैंगिक विभेदका विभिन्न स्वरूप र अवस्थाका बारेमा, बैतडी र बाजुरावासीको अनुभव, लैंगिक समानतामूलक समाज निर्माणका बारेमा अछामवासीको बुझाइ, लैंगिक विभेद न्यूनीकरणका सवालमा बझाङकी महिला अधिकार कर्मी सीता सिंहसँग गरिएको कुराकानी, लैंगिक हिंसाको कारक तत्व, त्यसको प्रभाव र परिणाम अनि हिंसा पीडितको न्यायका लागि उपलब्ध व्यवस्था र संरचनाहरूका बारेमा महिला कानून र विकास मञ्च FWLD कार्यकारी निर्देशक सबिन श्रेष्ठसँगको कुराकानी, अनि लैंगिक हिंसा विरूद्धको मेरो पालिका स्तम्भमा बाजुराको बढीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालसँगको कुराकानी सुन्यौ।
रेडियो कार्यक्रम समताको आज प्रस्तुत यो खण्ड यहाँलाई कस्तो लाग्यो अनि यो कार्यक्रमबाट तपाईँ लैंगिक समानताका के कस्ता सवालका बारेमा जान्न सुन्न चाहनुहुन्छ या लैंगिक समानतामूलक समाज बनाउन तपाईँको गाउँ बस्ती पालिकामा भइरहेका उदाहरणीय प्रयासका बारेमा बताउन चाहनुहुन्छ भने तपाईँको पैसा नपर्ने टोल फ्री नम्बरमा फोन गरेर रेकर्ड गराउनुहोस् है। फोन गर्ने टोल फ्री IVR नम्बरको बारेमा यो जानकारी सुनौ।
एनटीसी प्रयोगकर्ताहरूले 1660100456 र एनसेल प्रयोगकर्ताहरूले 9015720000 फोन गर्न सक्नुहुनेछ। यो नम्बरमा फोन गर्दा तपाईँको पैसा लाग्दैन। कार्यक्रम समताबाट अब भने बिदा लिने बेला भइसकेको छ। आगामी साता रेडियो सोसाइटी अछामको उत्पादनमा मदिरा सेवनबाट उत्पन्न हिंसाको स्वरूप र यसको नकारात्मक असरका सवालमा हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।